8222-0660 ya quicktracklube.com. QTL, because we care. Quick Track Lube.
Team 4 Entertainment and Trust 99 Logistics present Rewind Tour. Alka Yagnik, Udit Narayan and Kumar Sanu, Saturday, July 2nd at CAA Center, Brampton, in association with Trust Expert, Autobahn, Roadlink, RPD 24, Magnus Furniture and G Media Group. For tickets, visit ticketmaster.ca or call 905-793-1234.
Oh maya mehndi roka ya vyada hove mauka president convention center
sweet mehal wale ada bilkul nawa president convention center 100 leke 700 tak di capacity te khana ohi lajawab sweet mehal wala president convention center conveniently located in Bond hone call karo ate apniyan partyan book karao 416 433 9191 416 433 9191
president convention center
आदमी बुलबुला है पानी का
द पोएट द राइटर द लेजेंड गुलजार लाइव इन कॉन्सर्ट अलोंग विद टॉप बॉलीवुड सिंगर्स
दिल ढूंढता नाम भूल
जाएगा फ्राइडे जुलाई 15th एट प्रेस्टिजियस रॉय थॉमसन हॉल वंस इन ए लाइफ टाइम एक्सपीरियंस डोंट मिस इट गुलजार्स इजाजत
और पानी की बहती सतह पर
पंजाब टीवी पेश करते ने कनाडा डे मेला 2022 जिस विच आ रहे ने नछत्तर किल जस बाजवा सिंगा रुपिंदर हांडा हर्फ चीमा लवली निर्माण परवीन पाटा सत्कार संधु खान साहब द लैंडर्स अते विरासत संधु पहली जुलाई नु 150 क्वीन स्ट्रीट बोल्टन विखे कनाडा डे मेला फ्री एंट्री फ्री पार्किंग आओ ते आनंद माणो जानकारी ले कॉल करो 416-312-1111 कनाडा डे मेला पहली जुलाई नू
नागहानी और परेशानी से बचना सिर्फ उसी वक्त मुमकिन है जब आप घर के तमाम कमरे और सोने के तमाम इलाकों से बाहर घर के हर लेवल पर वर्किंग स्मोक अलार्म्स हों। आज और हर महीने घर के तमाम स्मोक अलार्म्स यानी धुएं के अलार्म्स की जांच करें। अलार्म्स पर लगे बटन को दबाकर चेक करें कि बीप आ रही है कि नहीं, वो काम कर रहा है कि नहीं। आपकी एहतियात और स्मोक अलार्म्स जान बचाते हैं। सिटी ऑफ ब्रैम्पटन की तरफ से एक पैगाम।
जी साहब नाज़रीन, वेलकम बैक अगेन। एंड साहब 7:02:37 हमारी घड़ियों में हो चुके हैं और हमारे पास कुछ कॉलर्स हैं। आपने भी कॉल करना हो तो 416-620-1778 हमारा फोन नंबर है। फयाज बिरादर साहब हमारे साथ हैं, पहली कॉल लेते हैं। जी हेलो, अस्सलाम वालेकुम। हेलो
हेलो
जी, कौन बात कर रहे हैं?
मैं कामरान बोल रहा हूँ।
जी कामरान,
तो मैंने खास ना बोलते कैसे टेलीफोन नंबर चाहिए था उसका, क्रिमिनल कोड का।
आप थोड़ी देर बाद फोन कर लें।
बहुत
शुक्रिया।
ये भी करना चाह रहा हूँ कि यहाँ पर कोई यानी ऐसा कोई नहीं हो सकता कोई इस्लामी कानून आए।
नो प्रॉब्लम, हम आपसे अभी थोड़ी देर बाद बात करते हैं।
मैं कह रहा हूँ ये नहीं कि ये इस्लामी कानून पाकिस्तान में आए तो कोई बेहतर नहीं हो सकता कुछ।
इस्लामी कानून अगर पाकिस्तान में आए तो अभी मैं फयाज बिलाना से बात करता हूँ। फयाज भाई, कामरान भाई का कहना है कि अगर इस्लामी कानून पाकिस्तान में लिया जाए तो फिर उससे बेहतर नहीं होगा।
कामरान साहब से कॉल करने वाले?
जी जी जी
जी, बिल्कुल बेहतर होगा। बेसिकली तो हमें बहुत शुरू से इस पे काम शुरू कर देना चाहिए था। इस्लामी जमहूरिया पाकिस्तान, नाम हमारा इस्लामी जमहूरिया है और ना हम इस्लामी मुकम्मल तौर पर, अफसोस के साथ कहना पड़ता है, ना हम मुकम्मल तौर पर जमहूरिया हैं और हम कोई शायद कहीं दरमियान में कहीं लटके हुए हैं। इस पर बिल्कुल काम होना चाहिए, हत्ता के अगर मुकम्मल तौर पर आप इस्लामी नहीं भी कर सकते तो कम अज़ कम इस्लामी निजाती काउंसिल, हमने एक इदारा बनाया हुआ है जिसे बज़ाहिर हमने खुद मुख्तार इदारा रखा हुआ है लेकिन आज तक उसे पॉलिटिकल ब्राइब के तौर पर यूज़ किया जाता रहा है कि जो भी हुकूमती इत्तेहादी था, मौलाना फजल रहमान साहब होते थे तो उनका किसी नामजद करदा बंदे को इस्लामी निजाती काउंसिल का चेयरमैन लगा दिया जाता था, जब कोई और होता था तो उनका लग जाता था और वो सिर्फ आके बैठ जाते थे अपने TADA और अपने मीटिंग्स और इजलास उनके, और उनके बड़े बड़े दिलचस्प किस्से थे कि जब किसी उनके जो इस्लामी नजरियाती काउंसिल के मेम्बरान होते हैं किसी के अजीज की शादी होती थी कराची में तो वो कहते थे जी कराची में इजलास रख लें अगला, ताकि सबको TADA मिले और टिकटें मिले, और पूरी इस्लामी नजरियाती काउंसिल कराची पहुंच जाती थी, वहां PC और अवारी होटल बुक कर लेते थे और मैरियट कराची बुकिंग हो जाती थी, وہاں اجلاس ہوتا تھا دو دن, وہ اپنے وہاں ریجنل رشتے داروں کی شادیاں اٹینڈ کرتے تھے, ساتھ ان کے دلہا دلہن کا وہاں کھانا بھی سرکاری کھاتے ہوئے ہو جاتا تھا, اس کے بعد واپس آتے تھے. کچھ دنوں بعد پتا چلا کسی کی شادی پشاور میں ہے, تو پشاور پی سی بک ہو جاتا تھا, پشاور میں اسلامی نظریاتی کونسل کا اجلاس ہو جاتا تھا. ہم نے تو اداروں کو مذاق بنا لیا ہے. اسلامی نظریاتی کونسل ہے, اگر اسلامی نظریاتی کونسل کی صرف اب تک پیش کی گئی سفارشات پر ہی عمل شروع کر دیا جائے تو شاید ہم بہت حد تک اسلامی ہو جائیں, لیکن افسوس سے کہنا پڑتا ہے کہ ہمارے حکمران جو ہیں وہ صرف اپنے پیٹ اور اپنی ناک سے آگے نہیں سوچتے. اگر وہ اپنے پیٹ اور اپنی ناک سے آگے سوچنا شروع کریں تو یہ بہت سارے اس طرح کے مسائل ہمارے حل ہو سکتے ہیں, جس طرح کامران صاحب اور دوسرے ہمارے دوست چاہتے ہیں.
اچھا ماجد بھائی, یہ صاحب بار بار آ کے جو پوچھ رہے ہیں ہم سے کہ جی اونٹاریو کورٹ آف جسٹس جو ہے وہ کہیں پہ ہے, یہ پوری ایک لسٹ ہے جی. اگر آپ اونٹاریو کورٹ آف جسٹس کے آپ جائیں گے ویب سائٹ پہ, نارتھ یارک میں ہے اور ٹورنٹو کے اندر ہے, برامٹن میں ہے, اسکاربرو میں ہے, اور یہ ہے یہاں پہ پرتھ میں ہے اور گولف میں ہے, پھر برینٹ فورڈ میں ہے, اورنج ویل میں ہے, لنڈن میں ہے, برلنگٹن میں ہے, ملٹن میں ہے اور ٹیمنز میں ہے, تو ٹیمز میں تو یہ ساری جگہ کے اوپر جو ہے یہ اونٹاریو کی کورٹ آف جسٹس کے جو ہیں وہ ہیں, کورٹس ہیں. ٹھیک ہے.
نیکسٹ کال جی. ہلو, السلام علیکم.
السلام علیکم,
کون بات کر رہے ہیں سر؟
مجید صاحب, مبشر شیخ بات کر رہا ہوں.
جی مبشر بھائی فرمائیے.
میں ٹھیک ہوں. آج تو مجید بھائی آپ نے, ہم اسکرین پہ دیکھ رہے ہیں ہمارے دو انتہائی بے باک اور ریئل جرنلسٹ جو ہیں وہ اسکرین پر ہیں, فیاض رانا بھائی اور ہماری شازیہ جی, ہماری بہن.
نہیں بہن نہیں سر, بہن نہیں, بہنیں جو بہن نہیں, بہنیں میری ہیں اور بھائی ماجد بھائی, آپ نے مجھے بہن نہیں
کہا, آپ کا
شازیہ جی کہنا.
جی بشر بھائی,
جی جی
جی. اچھا کل ویرانا بھائی
جی,
کل آپ کے ساتھ فیاض بھائی ہیں؟
جی جی جی,
میں مبشر شیخ صاحب, بہت شکریہ آپ کا پروگرام میں شریک ہونے کا. آپ دیکھیں کل جس وقت آپ مجھے ملے کتنا وہ کوئی شنید وقت تھا. اس وقت اگر آپ کوئی اچھی سی دعا مانگ لیتے اللہ سے, آپ اللہ سے کوئی 10-20 crore مانگ لیتے, آپ کوئی لاٹری خرید لیتے, وہ قبولیت کا وقت تھا. یہ کل مجھے ایک تقریب میں ملے, آفتاب اقبال صاحب کا جو فنکشن ہو رہا تھا وہاں ملے, تو انہوں نے مجھے کہا کہ جی آپ اتنے بے باک تبصرے کرتے ہیں, آپ آتے کیوں نہیں, آپ کہاں چھپے ہوئے ہیں, آپ لکھتے نہیں ہیں, آپ ٹائم نہیں نکالتے, آپ پروگرام نہیں کرتے. میں نے انہیں کہا سچی بات یہ ہے کہ میری اپنی جاب 9-to-5 جاب, پھر بچوں کی ذمہ داری, یقین مانے میرے پاس ٹائم نہیں بچتا, مجھے آرام بھی کرنا ہوتا ہے اور کام کا بھی بہت پریشر ہے, تو اس لیے میں, لیکن میں جہاں جہاں ہوتا ہے میں کوشش پوری کرتا ہوں. تو یہ شاید کل ان کا قبولیت کا وقت تھا اور آج جو ہے انہیں
نہیں. بھائی آپ کو پتا ہے کہ میں ہمیشہ آپ کا, میں ہمیشہ بہت ریگارڈ کرتا ہوں, اور عبد الشادی جی یہ پروگرام کری ہیں ان کا بھی بہت ہے کہ ہمیں یو بہت ہارڈ تک ٹریو اینڈ ریئلی جو اچھی نیوز ہمیں دیتے ہیں آپ دونوں, تو آئی ریئلی ریکارڈ آف یو. میرا کوشچن یہ ہے فیاض بھائی,
جی جی
بتائیے گا, میرا بیسکلی پلان یہ تھا کہ میں آفتاب عالم سے سوال کروں گا میں, لیکن کل بلکہ آفتاب عالم نے بھی کہا پروگرام پراپرلی آرگنائز نہیں تھا, تو وہ یہ بات تھی. میرا یہ سوال ہے کہ اگر ہم الیکشن ہوتی ہیں تو کیا واقعی پاکستان میں, اب تک تو نظر آ رہا ہے الیکشن کمیشن بالکل جانبدار ہے,
جی
تو کیا اگلے الیکشن تک کیا کچھ صورتحال تبدیل ہو سکتی ہے, یا وہی حال ہوگا جو ہمیشہ ہوتا ہے کہ وہ اپنی مرضی کے پارٹی کو لایا جاتا ہے, ان کو حکومت دی جاتی ہے, اور جیسے سننے میں آ رہا ہے کہ وہ اگلے الیکشن میں شاید لیبر پارٹی کو ہی لے کر آنا چاہ رہے ہیں, تو اس بارے میں آپ کا کیا انالیسس ہے پلیز؟
بہت شکریہ سر آپ کا, بہت شکریہ جی.
سنیں, آپ نے ابھی بٹوین دی لائنز کل والے آفتاب اقبال صاحب کے پروگرام کی بات کی تو لوگ سن رہے ہوں گے, تو میں یہاں وضاحت کرنا چاہتا ہوں کہ یہ تاثر نہ جائے کہ ہم کہہ رہے ہیں کہ پروگرام اچھا نہیں ہوا. پروگرام بہت اچھا ہوا ہے, اور اس میں اگر ساؤنڈ کے حوالے سے کوئی کمپلینٹس لوگوں کی تھیں تو وہ جائز کمپلینٹس تھیں, جس پہ آفتاب اقبال صاحب خود بھی ناخوش تھے اور انہوں نے اظہار بھی کیا کہ وہ ساؤنڈ سسٹم ان کا ٹھیک نہیں تھا. باقی ادر وائز ہال, باقی مینجمنٹ چیزیں, ناصر شاہ صاحب نے اور ان کی ٹیم نے بہت اچھا انتظام کیا, آفتاب اقبال صاحب نے ساؤنڈ کے تمام پرابلمز کے باوجود انہوں نے اچھا کیری کیا, پروگرام کو آگے لے کے چلے. ان کے فنکار ایک دن پہلے اتنا لمبا ٹریول کر کے آئے تھے, انہوں نے بھی اپنے طور پر, رنگیلا نے, ببو رانا نے, ڈاکٹر روبا نے, اوکاشا گل نے, وحید خان نے, انہوں نے بھی, اسد کیفی نے, سب نے اپنے طور پر اپنی उससे ज्यादा बढ़ के उन्होंने परफॉर्म किया. इट वॉज रियली वेल ऑर्गेनाइज एक्सेप्ट दैट वन थिंग कि साउंड सिस्टम, वो सब लोगों को नजर आ रहा था कि साउंड सिस्टम ठीक नहीं था. और आपको पता है प्रोग्राम्स, इतने बड़े प्रोग्राम्स में जहां 2000 बंदे आपने इकट्ठे किए हुए हो, वहां साउंड ही सबसे इंपॉर्टेंट चीज थी. और उस पर नासिर शाह साहब को शायद हमारे अलावा हर बंदे ने कंप्लेंट की होगी. लेकिन अब आपका प्रोग्राम देखने और सुनने वालों की इतला के लिए अर्ज है कि 8 तारीख को एजेक्स में हो रहा है आफ्ताब इकबाल साहब का प्रोग्राम जब वो वैंकूवर और कैलगरी से वापस आएंगे, और 10 तारीख को हैमिल्टन में हो रहा है आफ्ताब इकबाल साहब का और उनकी टीम का प्रोग्राम. तो जो लोग उनमें जाना चाहें वो वहां जा सकते हैं. और मुबशर शेख साहब, अगर आप ये क्वेश्चन उनसे नहीं पूछ सके तो आप वहां भी जाके पूछ सकते हैं. और मैं अभी थोड़ी देर बाद एक खाने में जा रहा हूं आफ्ताब इकबाल साहब से, मैं वहां भी कोशिश करूंगा कि आपके सवाल का जवाब लूं. अब मैं आपको जवाब देता हूं, आप तब्दीली की बात कर रहे हैं कि तब्दीली क्या, मजीद यहां जितनी तब्दीली आ चुकी है इससे मजीद भी कोई तब्दीली आएगी कि नहीं. तो यहां मैं आपको एक रजा मेहदी बाकरी का एक शेर है, हम तो बचपन में भी ये सोच के सो जाते थे, हम तो बचपन में भी ये सोच के सो जाते थे एक ना एक दिन तो ये हालात बदल जाएंगे. ये मुबशर शेख साहब बहुत बहुत शदीद ख्वाहिश है हम सारे पाकिस्तानियों की, स्पेशली ओवरसीज पाकिस्तानियों की, कि शायद हमारे हालात बदल जाएं, शायद हमारा आने वाला कल हमारे आज से बेहतर हो. अल्लाह करे हो और इंशाल्लाह होगा. ये आप लोगों में जो एक अवेयरनेस आ चुकी है, ये इस बात की गमाज है कि तब्दीली आके रहेगी और बेहतरी आके रहेगी. आप देखें इलेक्शन कमीशन ऑफ पाकिस्तान पे आप कह रहे हैं, आप नहीं पूरा पाकिस्तान कह रहा है कि वो बायस हैं, जानिबदार हैं, अब तक के अपनी हरकत सकनात की वजह से, अब तक के अपने इकदाम की वजह से, और अब तक जो कुछ उन्होंने इंतजाम किए हैं आइंदा इलेक्शन के हवाले से, इवन फॉर दिस जिमनी इलेक्शन जो हो रहे हैं 20 हलकों में पंजाब में, अब तक उनकी जो है, और क्या केपीके में जो इलेक्शन हुआ है अभी सवात में, क्या वहां इलेक्शन कमीशन ने कोई कसर छोड़ी है? और दूसरी बात यह है कि वहां सिर्फ एएनपी का बंदा उम्मीदवार नहीं था, बल्कि सारी 13 जमातें मिलकर उसे सपोर्ट कर रही थी एएनपी के कैंडिडेट को. और एएनपी का कैंडिडेट वहां डेथ हुई थी, ये सीट बेसिकली एएनपी की थी. और वहां अगर हमदर्दी का वोट भी उन्हें पड़ा उनके उम्मीदवार को, 13 जमातों की सपोर्ट भी उस 13 जमाती इतिहाद की सपोर्ट भी उस उनके कैंडिडेट को मिली. इसके बावजूद अगर पीटीआई वहां 5-7 हजार वोटों से 17 हजार वोट शायद पीटीआई के कैंडिडेट ने लिए हैं और 11 हजार उसने लिए हैं जो एएनपी का कैंडिडेट था, अगर इतने बड़े मार्जिन से वहां जीत रही है पीटीआई इलेक्शन कमीशन की तमाम तर जानबदारी के बावजूद, तो आप यकीन रखें कि अगर पंजाब में लोगों में अवेयरनेस की यही वेव इसी तरह चलती रही है, और जिस तरह इमरान खान अभी 4 दिन पहले लाहौर में वो जलसे करके आया, और इमरान खान के जलसे लग नहीं रहा था कि ये कोई जिमनी इलेक्शन के या किसी छोटे से किसी सूबाई असेंबली के हलके के जलसे हैं या कॉर्नर मीटिंग्स हैं, वो लग रहा था कि कोई नेशनल किस्म की बहुत बड़ी कोई कंपेन चल रही है. तो लोगों में जज्बा है, लोग चार्ज हैं. यकीन माने जितनी मर्जी है पंजाब इलेक्शन कमीशन कोशिश कर ले, इसके बावजूद मैं समझता हूं कि रिजल्ट इमरान खान के हक में होंगे. और स्पेशली अब जो आज हाई कोर्ट का लाहौर में फैसला है, बजायर वो एक रुकनी हाई कोर्ट के जस्टिस शाहिद हमीद ने फैसला दिया है, और अब वो उसे इंट्रा कोर्ट अपील में लेके जाना चाहते हैं, थोड़ा सा टाइम लेंगे, उसके बाद शायद वो फुल कोर्ट की कोशिश करेंगे, फुल कोर्ट पंजाब का बन जाए, वहां से शायद इनके हक में फैसला आ भी जाए. लेकिन उस वक्त तक 17 जुलाई का जिमनी इलेक्शन हो चुका होगा, और ये जब तक 17 जुलाई का इलेक्शन नहीं होगा उस वक्त तक ये लटकाए रखेगा इलेक्शन कमीशन भी, और ये पंजाब की लाहौर हाई कोर्ट भी, जिसे बाज दोस्त इंतहाई गलत कहते हैं. मैं एतराज करता हूं कि वो क्यों लोहार हाईकोर्ट कहते हैं, लेकिन लोहार हाईकोर्ट या लाहौर हाईकोर्ट जो भी है, उन्हें उम्मीद है हमजा को और हमजा की जमात को कि वहां से उन्हें उनकी मर्जी का इंसाफ मिलेगा, और वो अपनी मर्जी का इंसाफ पहले लेते रहे हैं पंजाब हाईकोर्ट से, इसलिए उन्हें फिर उम्मीद है. अब जो एक रुकनी फैसला आया है इसे वो इंट्रा कोर्ट अपील में लेके जाएंगे, फिर फुल कोर्ट अपील होगी, और फिर फुल कोर्ट से मे भी उनके हक में फैसला आ जाए, लेकिन उससे पहले पहले 17 जुलाई के जिमनी इलेक्शन हो जाएंगे.
नेक्स्ट कॉल जी. हेलो, अस्सलाम वालेकुम. हेलो
हेलो जी, कैसे हो?
अल्हम्दुलिल्लाह. कौन बात कर रहे हैं?
जी मैं अल्लाह रखा बोल रहा हूँ.
जी अल्लाह रखा भाई.
जी फयाज भाई को मुबारक, बहुत बढ़िया न्यूज एंड व्यूज दे रहे हैं. कीप डूइंग इट. आई सैल्यूट यू फयाज भाई.
थैंक यू.
हमारे भाई और बहन भी जो है वो इसका प्रोग्राम दे रही है. मेरा फैज भाई से कहना है कि आज जो ख्वाजा आसिफ ने जो पार्लियामेंट में जो तकरीर की, राइट, उसने सही बोला कि जो वर्सेस पाकिस्तानी डिवाइडेड हो गए, वो सही बोला, क्योंकि जो डिवाइडेड हुए हैं वो उनकी तरह जो चोर डाकू यहाँ पे लूट के चले आए हुए हैं, जो जो चिल्ला रहे हैं यहाँ से बैठ के और इमरान खान को गालियां दे रही है, ओनली वही डिवाइडेड हुए हैं. बाकी जो हार्ड वर्किंग पाकिस्तानी है, ऑनेस्ट पाकिस्तानी है, वो तो वो डिवाइड ही नहीं, वो तो एक ही है, वो साथ में है दोनों वो लोग। तो यही वो सब सच बोला कि जो उनके जैसे जो चोर आपको यहाँ भागे हुए है वही डिवाइड हुए हुए। और मेरी अपनी बहन को फजिया बहन को मुझे कहना है कि अभी वो जो बंदा पूछ रहा था वो कोर्ट के बारे में समथिंग, तो फयाज भाई का इतना कीमती टाइम दिया है फयाज भाई ने, तो वो आप उसको क्यों एक्सप्लेन करने बैठ गई कि ये करो वो करो, वो गूगल करके कुछ भी ढूंढ सकते हैं
सर। वो दो दफा वो बैक टू बैक दो प्रोग्राम में
ये फयाज भाई का कीमती टाइम खराब किया, 1-2 मिनट आपने ले लिया।
कोई नहीं, बहुत शुक्रिया सर आपका, बड़ी
थैंक यू
जी फयाज भाई।
ये वही बात मेरी वाली बात को रिपीट कर रहे हैं कि हम ओवरसीज पाकिस्तानियों को ख्वाजा आसिफ साहब ने रीड ही नहीं किया, ओवरसीज पाकिस्तानियों के साथ उन्होंने कभी मोहब्बत का इजहार ही नहीं किया, ओवरसीज पाकिस्तानियों के करीब आके उन्होंने देखा ही नहीं ओवरसीज पाकिस्तानियों को, उन्हें अंदाजा नहीं कि ओवरसीज पाकिस्तानी कितने मोहब्बे वतन है और कितने अपने वतन की मिट्टी से प्यार करते हैं। अगर वो कहीं किसी जगह मुजाहरा करते हैं लंदन में किसी हाइड पार्क के करीब किसी बिल्डिंग के सामने तो किसी वजह से करते हैं, उनसे जाके कोई पूछे तो सही कि उन्हें मसला क्या है, उन्हें तकलीफ क्या है। यहाँ लंदन में, टोरंटो में, न्यूयॉर्क में, वाशिंगटन डीसी में क्या किसी के पास इतना टाइम है कि वो अपनी इंतहाई मसरूफ जिंदगी में से 5-10 मिनट या आधा घंटा निकाल के कहीं इस कड़ी धूप में जाके नारे लगाए। अगर लंदन की ठठरती शाम में वहां 8-10 हजार लोग नवाज शरीफ के घर के बाहर अगर नारे लगा रहे थे तो वो गोरे जो हैं वहां ब्रिटिशर्स वो पूछते तो होंगे कि इन लोगों को क्या मसला है, ये क्यों नहीं आराम से घर बैठते, ये रोज आ जाते हैं बाहर और 1, 2, 4, 6, 10 नहीं आते, हजारों की तादाद में आते हैं। तो वहां रिपोर्ट्स बन रही होंगी और वहां मेरे ख्याल में जो नवाज शरीफ और उनके साहबजादे साहबजादगान जहां रहते हैं वो अरबों खरबों रुपए की प्रॉपर्टी में रहते हैं और उनके इर्द गिर्द करीब में जो रहने वाले लोग हैं वो भी सारे इतने अमीर हैं जितने के हमारे मलिक रियाज साहब हैं, क्योंकि उस वेसिनिटी में सिर्फ मलिक रियाज साहब का एक है अपार्टमेंट और उनकी रिहायश है, अदरवाइज कोई किसी पाकिस्तानी की इतनी पसली नहीं है कि वहां रह सके, वो इतना महंगा अमीरों का इलाका है। तो वो इतने अमीर जो लोग होंगे पूछते तो होंगे कि ये क्या किस अजाब में हम रह रहे हैं या ये कौन सा अजाब नाजिल हो गया है कि यहाँ मियां नवाज शरीफ और उसके बेटे आके रहते हैं और हमारा सुकून गारत हो गया है कि रोजाना 5-6 हजार 10 हजार बंदे बाहर आके नारे लगाते हैं और चोर चोर के नारे लगाते हैं, और जब ये बाहर निकलते हैं यहाँ से नवाज शरीफ, इसहाक डार, आबिर शेर अली या हसन नवाज या हुसैन नवाज या वहां सलमान शहबाज या अली डार जब बाहर निकलते हैं तो लोग उनके पीछे जो है उनकी वीडियोस बनाते हैं और उन्हें चोर चोर कहते हैं, क्योंकि वो यूके है, वहां वो किसी को टच नहीं कर सकते, किसी को हाथ नहीं लगा सकते, फिजिकली अगर कोई बंदा जबानी वर्बली कुछ कहता है तो उसकी भी उन्हें रीजन देनी पड़ेगी कि इसने क्या कहा है, उन्होंने चोर कहा है। अब वो उस चोर के लफ्ज पे या डाकू या भाग जाओ या यहां क्यों बैठे हुए हो, अपने मुल्क में क्यों नहीं जाते, पाकिस्तान क्यों नहीं जाते, यहां क्यों छुपे हुए हो, वो इस तरह की बातें करते हैं, उस पर कोई ऑफेंस नहीं लगता और वो लोग कर रहे हैं।
अच्छा फियाज भाई, ये अब एक खबर आ रही है, पता नहीं सच है कि नहीं, आपके पास अंदर की खबरें होती हैं तो आप बताएं, सुना है कि इसहाक डार साहब वापस याद आ रहे हैं पाकिस्तान?
नहीं, इसहाक डार साहब तो पहले दिन से कोशिश कर रहे हैं, लेकिन इसहाक डार साहब का मसला ये है कि हुआ ये था कि जब इनकी गवर्नमेंट आई थी तो फौरी तौर पर तो मियां नवाज शरीफ साहब ने भी पर तोल लिए थे, लेकिन मियां नवाज शरीफ साहब ने कहा था और शहबाज शरीफ साहब ने भी अपनी पंजाब स्पीड दिखाई, इन्होंने फौरी तौर पर ऑर्डर किए कि उन्हें डिप्लोमेटिक पासपोर्ट जारी किया जाए नवाज शरीफ साहब को।
अच्छा,
उन्होंने कहा कि डिप्लोमेटिक पासपोर्ट जारी किया जाए। अब जब फॉरन ऑफिस में ये अहकाम लैंड किए शहबाज शरीफ साहब के कि मियां नवाज शरीफ साहब एक्स प्राइम मिनिस्टर ऑफ पाकिस्तान जो पाकिस्तान की अदालतों को मतलूब हैं और पाकिस्तान की अदालतों में 50 रुपए का एक स्टाम्प पेपर रखे गए हैं और जहां जमानत उनकी इन वज़ीर-ए-आज़म शहबाज शरीफ साहब ने दी है, वो जो भागे हुए हैं पाकिस्तान की गवर्नमेंट को मतलूब और मफरूर हैं, वो उन साहब को कहा जा रहा है कि डिप्लोमेटिक पासपोर्ट जारी किया जाए। तो जाहिर है फॉरन ऑफिस वालों ने अपने असली हेडक्वार्टर से पूछना था कि हम क्या करें, तो जब उन्होंने वहां पिंडी रब्ता किया तो पिंडी वालों ने कहा कि ये तो नहीं हो सकता कि हम पाकिस्तान के एक मफरूर और मतलूब बंदे को जो अदालतों को मतलूब है और जिसे एयरपोर्ट से आते ही उसे रिसीव करके तो जेल में भेजा जाना मकसूद है, उस बंदे को हम डिप्लोमेटिक पासपोर्ट दें, ये दुनिया में हमारा क्या मजाक बनेगा। उन्होंने वहां से सख्ती से इन्हें स्नब किया और इन्हें रोका, और जब शहबाज शरीफ रुक गए, जाहिर है शहबाज शरीफ तो आए ही उनकी हमायत से थे और हैं भी बड़े कमजोर प्राइम मिनिस्टर हैं शहबाज शरीफ साहब, तो शहबाज शरीफ साहब का जब शहबाज शरीफ साहब ने फॉरन ऑफिस को रोका कि नहीं, वो पहला जो मैंने आपको कहा था वो गलती हो गई थी, आप ना बनाएं पासपोर्ट, मियां नवाज शरीफ साहब को जब पता चला तो मियां नवाज शरीफ साहब बहुत तिलमिलाए और गुस्से में आए और उसके बाद फिर मियां नवाज शरीफ साहब ने सारे अपने इरादे रिविजिट किए, वरना अगर वो डिप्लोमेटिक पासपोर्ट बन जाता तो मियां साहब ने तो समझा था अब सर कड़ाई में है और चारों मेरी जो है वो घी में है और सर मेरा कढ़ाई में है, लेकिन बाद में पता चला कि नहीं नहीं ये कढ़ाई में आपका सर है लेकिन जो तेल है इसके नीचे हीट बहुत है, ये तेल उबर रहा है, इसमें अगर आपका सर आप थोड़ी देर और रखेंगे इस कढ़ाई में तो आपका सर जल जाएगा और आपके सर पे बाल आपने नए नए लगवाए हैं तो वो बाल भी आपके उड़ जाएंगे, तो ये सारा खर्चा जो है आपने पहले किया हुआ है वो कोई ठीक नहीं होगा। तो मियां साहब फौरन पीछे हट गए थे, वरना अगर वो डिप्लोमेटिक पासपोर्ट बन जाता तो आज आप और मैं ये बात ना कर रहे होते, इस वक्त पाकिस्तान में इसहाक डार साहब मौजूद होते, वो सेनेट का हलफ उठा चुके होते, वो पाकिस्तान के वजीर खजाना होते और शायद वो जो हमारे वो फैक्ट्री हैं टॉफियां बनाने वाले जो वजीर खजाना है मुफ्ता इस्माइल, उनका मुफ्ता भी इतना अरसा ना लगा रहता, अब तक वजीर खजाना इसहाक डार साहब अपनी सीट पर पहुंच चुके होते और वो अपनी फुर्तियां दिखा रहे होते।
अच्छा अच्छा बिल्कुल ठीक है जी, बिल्कुल ठीक है।
नेक्स्ट कॉल लेते हैं जी। हेलो अस्सलाम वालेकुम।
हेलो
जी, कौन बात कर, जी कौन बात कर रहे हैं?
इकबाल बात कर रहा हूँ सर।
इकबाल भाई फरमाइए।
सर मुझे ये अब छोटे छोटे दो सवाल हैं। एक सवाल तो ये कि ये जो मोहतरम आपके हैं मौलाना साहब, इनसे मुझे ये पता करना है कि दुनिया के किस किस मुल्कों के अंदर इस्लामी निज़ाम मतलब बनाम इस्लामी निज़ाम जो है वो राइज रहा है। एक दूसरा ये कि जब ये दोबारा से अगर ये आ गई पीटीआई तो पंजाब में क्या वो प्लस 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 जो है वो दोबारा लाया जाएगा या कोई माइनस माइनस होके कोई सही आदमी आएगा?
बहुत शुक्रिया सर आपका, बड़ी मेहरबानी सर आपकी जी। विलान सर
तो ये इस्लामी हवाले से इनका क्वेश्चन था कि इस्लामी कानून दुनिया में कहाँ राइज हैं। मेरे ख्याल में तो हमारे 54 जो इस्लामिक कंट्रीज हैं उनमें से शायद 1/3 में भी नहीं प्रॉपर इस्लामी सिस्टम होगा, लेकिन कहीं ना कहीं कुछ ना कुछ अपने अपने अंदाज में, सऊदी अरब वाले कहते हैं हम भी इस्लामी हैं, ईरान वाले कहते हैं हम भी इस्लामी हैं, ब्रुनाई दारुल इस्लाम वाले कहते हैं हम भी इस्लामी हैं, मलेशिया वाले कहते हैं हम भी इस्लामी हैं, तो इस्लामी किसी ना किसी शेप में कमोबेश कहीं ना कहीं मौजूद है। हम एक डिफरेंट स्पीशीज हैं, हम एक डिफरेंट लोग हैं, हम एक डिफरेंट कल्चर से इवॉल्व हुए लोग हैं। हम इंडिया एक बहुत बड़ा इंडिया था 1947 से पहले, तो हम बरसगीर पाको हिंद के जो हिंदुस्तान से इमर्ज होकर हैं, हम वो कल्चर ट्रेडिशन और वो रवायात और वो चीजें अपने साथ लेकर आए हैं। तो हमारे यहाँ जो इस्लाम का एक तस्वीर पेश की जाती है, हम ये नहीं कहते कि वो परफेक्ट तस्वीर है, लेकिन कुछ मिडल ईस्टर्न कंट्रीज में जो तस्वीर पेश की जाती है वो भी शायद हमारे यहाँ 100% अप्लाई नहीं की जा सकती। तो इसलिए इस्लाम जिस हद तक हम अप्लाई कर सकते हैं हमें कर लेना चाहिए अगर हम इस्लामी जमहूरिया पाकिस्तान हैं, लेकिन ये कोई आसान टास्क इसलिए नहीं है कि अगर आप हमारे नेशनल इस वक्त कैनवस पे देखें तो कौन है हमारा जो इस्लाम की बात करने वाला है जिसे करनी चाहिए थी। सबसे बड़ी इस्लामी जमात, इस्लामी मजहबी जमात तो जमीयत उलमा इस्लाम फजलुर रहमान ग्रुप है, जिनके 15 MNA इस वक्त असेंबली में मौजूद हैं, जहां लेजिस्लेशन होनी है, कानून साजी होनी इस्लामिक निजाम के हवाले से। वो 15 MNA JUI वाले मौलाना फजलुर रहमान साहब वाले, क्या वो वाकई मुखलिस हैं इस्लामी निजाम नाफिज करने में? नहीं, क्योंकि उनके पास अगर जब वो इत्तेहाद में शामिल हुए थे, हुकूमत में शामिल हुए थे, तो उन्होंने जो अपना वहां मुतालबा रखा उनके सामने कि हमें क्या चाहिए हुकूमत में शामिल होने के लिए, वहां कहीं ऐसा नहीं था कि हम इस्लामी निजाम चाहते हैं। उनकी शर्त थी हमें 4 मिनिस्ट्रियां चाहिए, हमें 4 चेयरमैन स्टैंडिंग कमेटीज चाहिए, और हमें कश्मीर कमेटी के चेयरमैनशिप चाहिए, और सदर पाकिस्तान इस मौलाना फजल रहमान साहब को बनाया जाए। उन्होंने ये भी नहीं देखा, कैलकुलेट भी नहीं किया कि क्या सदर पाकिस्तान शहबाज शरीफ साहब और उनके इत्तेहादी किसी को बना भी सकते हैं कि नहीं, क्योंकि इस वक्त वहां जो 2/3 मेजोरिटी चाहिए वो तो PTI के आरिफ अलवी साहब के पास है इस वक्त है, क्योंकि चारों असेंबली से वोट पड़ने हैं, सेनेट से पड़ने हैं, कौमी असेंबली में पड़ने हैं। अगर वहां डॉक्टर आरिफ अलवी की सीट को जरा सा भी खतरा होता तो इमरान खान कौमी असेंबली से अपने 155 MNA लेके बाहर ना निकलता। इमरान खान ने कैलकुलेट किया है कि अगर मेरे 155 MNA बाहर निकल भी जाए तो सदर आरिफ अलवी की सीट को फिर भी कोई खतरा नहीं, लेकिन क्योंकि मौलाना फजल रहमान साहब को अपनी जात नजर आती थी, कोई इस्लामी निजाम या इस तरह की कोई तश्वीश उन्हें ना हकती ना लहकती ना है ना होगी, उन्हें सिर्फ अपने पेट, उन्हें अपना पेट नजर आता था और वो अपना पेट माशाल्लाह भर रहे हैं। उन्होंने वजारत मवासलात ली है, उनकी नजर में यह है कि वजारत मवासलात में बहुत पैसा होता है, और इसके अलावा वो वजारत हाउसिंग लेना चाहते थे, इसके अलावा एक दो और वजारत मजहबी उमूर लेना चाहते थे जो उन्हें मिल गई। और आपको पता है पाकिस्तान में वजारत मजहबी उमूर इंतहाई लुक्रेटिव है, इंतहाई जूसी मिनिस्ट्री है, वहां इंतहाई पैसा बनता है और अरबों रुपए की गेम होती है वहां। सबसे पहले जब इस्लाम वजीर मजहबी उमूर थे इजाजुल हक, आज से कोई 20-25 साल पहले, तो
تو اس وقت پہلی دفعہ وہاں سے جو کرپشن کے فگرز آئے تھے وہ 4 ارب روپے کے تھے, اور اس وقت کوئی 200-250 ارب روپے کی کرپشن کے فگرز آتے ہیں وزارت مذہبی امور سے ہر سال. جہاں 200-250 ارب روپے کی کرپشن ہوتی ہے وہ وزارت لیا ہے ہمارے اسلامی جمہوریہ پاکستان کے جناب جمعیت علماء اسلام کے فضل الرحمان جناب اور ان کی جماعت نے.
فضل الرحمان صاحب جو ہیں فیاض بھائی آپ کو تو پتہ ہی ہے کہ پہلے یہ جو ہیں بینظیر کے کتنے خلاف تھے, ہر وقت کہتے رہتے تھے عورت کی حکمرانی جو ہے وہ بالکل ٹھیک نہیں ہے, اور کیا کیا باتیں ان کی جماعت نے اور انہوں نے کی تھیں. پھر جی ان کو وہ کشمیر کمیٹی کا ہیڈ بنا دیا, پھر یہ دنیا ساری میں گھومنے پھرنے شروع ہو گئے, تو بس جی پھر وہ بینظیر بھی ٹھیک ہو گئی, وہ اس کے ساتھ مل کے بیٹھنا بھی شروع ہو گئے, حکومت وہ جو ہے اس میں وہ عورت کا جو رول ہے وہ بھی ٹھیک ہو گیا, سب ٹھیک ہو گیا. پھر
وزارتیں جب محترمہ بینظیر بھٹو پرائم منسٹر آف پاکستان تھی تو میں اس وقت اسلام آباد میں تھا, اور میں ان کو بطور بیٹ رپورٹر کور کر رہا تھا بینظیر بھٹو کو. اور بیٹ رپورٹر کا کام ہوتا ہے کہ صبح بینظیر کی آنکھ کھلنے سے لے کر رات کو اس کے بیڈ پہ جانے تک ہمیں مسلسل نظر رکھنی ہوتی تھی اپنے اپنے ذرائع سے. وہاں پرائم منسٹر ہاؤس میں اور پرائم منسٹر سیکریٹریٹ میں میڈیا سیل ہوتا ہے, ہم ان سے رابطے میں رہتے ہیں اور پورے دن کی اگلے ایک ہفتے کی ہمارے پاس ان کی مصروفیات ہوتی ہیں, اس میں جو بھی پلس مائنس ہوتا ہے وہ ہمیں بتاتے رہتے ہیں اور نظر رکھتے ہیں کیونکہ ہم نے اپنے اپنے میڈیا آؤٹ لیٹس کو خبریں دینی ہوتی ہیں. تو میری میں قریب تھا بینظیر بھٹو صاحبہ, اللہ انہیں جنم نصیب کرے, 3 سال انہیں قریب سے میں نے دیکھا. تو جس دن مولانا فضل الرحمان صاحب کوئی اسٹیٹمنٹ گورنمنٹ کے خلاف دیتے تھے تو بینظیر جو ہی اسٹیٹمنٹ دیکھتی تھی تو اپنے سٹاف کو کہتی تھی کہ مولانا کو بلاؤ کیا مسئلہ ہے, اور اسے کہنا وہ فائل ساتھ لیتا ہے.
ان کا دوسرا
سمجھ جاتی تھی کہ مولانا کا کوئی کام کہیں پھنسا ہوا ہے, کسی منسٹری میں کوئی فائل پھنسی ہوئی ہے, تو وہ کہتے یہ نہیں کہتی تھی کہ مولانا نے یہ بیان دیا ہے گورنمنٹ کے خلاف, بینظیر کہتی تھی مولانا کو کہو کہ آ جائے کل مجھ سے آ کے مل لے اور وہ فائل ساتھ لیتا ہے. آگے چلیں,
ان کا دوسرا سوال تھا پنجاب میں پلس 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 کا جواب.
ہاں جی, پنجاب میں جو عمران خان کے ساتھ ہو چکی ہے, عمران خان انتہائی ضدی آدمی ہے اور عمران خان نے اپنی ضد کی قیمت چکائی ہے, یہ اس کی ضد کی قیمت ہے کہ آج وہ گلی گلی اپنے اقتدار واپس لینے کے لیے لوگوں کی منتیں کر رہا ہے, جلسے جلوس اور کارنر میٹنگ کر رہا ہے, اب وہ وہاں بچوں کے قمیضوں پہ سائن کر رہا ہے, اب اسے اپنے ورکر بھی نظر آ گئے ہیں, اب اسے باقی کورٹس بھی نظر آ گئی ہیں, کورٹ میں بھی اپیئر ہو گیا ہے بابر اعوان کو لے کے اپنے وکیل کو. اب عمران خان کو سبق حاصل ہوا ہے, میرے خیال میں اس نے سبق حاصل کر لیا ہے, اگر اب بھی نہیں لیا تو پھر انا للہ و انا الیہ راجعون عمران خان کے لیے اور اس کی پارٹی کے لیے بھی پڑھ لیں کہ اگر عثمان بزدار از اے بگ فیلئر. آپ دیکھیں کبھی اس نے لانگ مارچ کی کال دی تھی, اگر یہاں کوئی تگڑا چیف منسٹر ہوتا پنجاب کا جس نے 3.5 سال پنجاب میں حکومت کی ہوتی تو شاید لاہور سے آج سب سے بڑا جلوس آتا. محمود خان کا کے پی کے کا جلوس کا لوگ انتظار نہ کرتے, بلکہ لاہور سے جو چیف منسٹر سٹنگ ہوتا وہ جلوس لے کے آتا, لیکن عثمان بزدار تو ہمیں کہیں نظر ہی نہیں آیا. اور یہ عثمان بزدار اتنا بڑا فیلئر ہے کہ اگر کل تک کرپشن کے کیسز بنیں گے تو وہ بھی عثمان بزدار پر بنیں گے. اگر کل تک آپ کو کہیں سے خبر ملے کہ عثمان بزدار نے مسلم لیگ نون کو یا پیپلز پارٹی کو جوائن کر لیا اور ان کا ٹکٹ لے لیا ہے تو یہ بھی پاسبل ہے, کیونکہ عثمان بزدار نے ثابت کیا ہے کہ وہ میدان کا چور ہے اور اس نے یہ عمران خان کا بہت بڑا فیلئر ہے. آئندہ اگر ہو میرے خیال میں ڈاکٹر یاسمین راشد اور حماد اظہر یہ لاہور سے دو ایسے کریکٹر سامنے آئے ہیں پی ٹی آئی کے پاس کہ شاید عمران خان ان پہ تکیہ کرنے میں کرے گا تو عمران خان کامیاب ہوگا, ورنہ یہ بزدار ایسے ہی ہوتے ہیں, جیسے آئے ویسے ہی چلے گئے.
نیکسٹ کالر جی, ہلو السلام علیکم.
جی السلام علیکم,
کون بات کر رہے ہیں سر؟
جی محمود بات کر رہا ہوں. فیاض بھائی السلام علیکم.
وعلیکم السلام جناب محمود صاحب.
جی فیاض بھائی, میرا پہلے تو کل سوال ہے کہ جو چیف جسٹس اور آرمی چیف ان کے اوپر بھی کوئی ہوتا ہے کہ چیک بیلنس کرنے کے لیے کہ یہ فیصلے جو کرتے ہیں لوگ ان کو بھی چیک کریں, جس طرح مشرف نے ایک کونسل بنائی تھی کہ وہ سارے کو چیک کرے, مگر نواشی آتے ساری وہ ختم کر دی. نمبر ایک. نمبر دو, دوسرا اوورسیز کے ساتھ یہ اس طرح سلو کر رہے ہیں, ہمیں بھی چاہیے کہ مسلم لیگ نون والے یا دوسرے کوئی بھی فضل الرحمان گروپ باہر آئے, ہمیں کسی کو آشیا دینے کی کھانے کی دعوت دینے کی ضرورت نہیں ہے, ان کو کہیں جائیں اور موٹروں میں جا کے ٹھہرے اپنے, تو ان کے ساتھ یہ سلو کرنا چاہیے. جو کہ وہاں پہ یہاں پہ آتے ہیں تو پاکستانی لگے ہوتے ہیں, جب وہاں پہ جاتے ہیں تو وہ ہمیں جوتی کی نو پہ لکھتے ہیں, کہتے ہیں کہ ان کو دفاع کریں ان کو نہ, یہ ہے تو کرتے ہیں, تو اس میں آپ سے کیا رسول ہے. شکریہ.
انہوں نے یہ دوسری بات کی ہے نا کہ اوورسیز پاکستانیوں کو کچھ خیال کرنا چاہیے, اصل بات یہ ہے کہ ہم لوگ شہرت کے بھوکے, سیلفیوں کے بھوکے, جب تک ہماری قوم سیلفیوں سے باہر نہیں نکلے گی اس وقت تک ہم کچھ نہیں حاصل کر سکیں گے, یہاں وہاں ہی نہیں یہاں ہمیں کنزرویٹو کا کوئی لیڈر ہمارے پاس آ جائے, کوئی لبرل کا آ جائے, کوئی این ڈی پی کا آ جائے, کوئی کونسلر آ جائے, میئر تو بڑی بات ہے, کوئی کونسلر آ جائے, تو ہمارے لوگ بھاگے بھاگے جا کے سیلفیاں بنواتے ہیں. لیکن میں کہتا ہوں سیلفیاں بنوائیں, لیکن سیلفی بنوانے کے بعد جب آپ ہینڈ شیک کرتے ہیں تو اس بندے سے کسی ایشو پہ, کسی ٹاپک پہ, کسی بات کریں کسی ایشو پہ, صرف پاس جا کے سیلفی بنا کے آ جانا اور صاف نظر آ رہا ہوتا ہے کہ اس بندے کے چہرے سے اور اس بندے سے آپ کو کوئی انٹرسٹ اس بندے کو نہیں ہے, آپ نے صرف اسے تصویر کی ریکویسٹ کی ہے, اس نے کہا ٹھیک ہے بنوا لو. اس کے علاوہ اگر آپ کو خدا نے موقع دے دیا ہے, آپ کسی ایم پی کو, ایم پی پی کو, کسی منسٹر کو, کسی میئر کو, کسی کونسلر سے مل رہے ہیں, تو پلیز تھوڑا سا اسٹڈی کریں, ایشوز کو دیکھیں کہ اگر آپ پروونشل لیڈر کو مل رہے ہیں تو پروونس کے کیا ایشوز ہیں, اور وہاں بات کریں کہ پروونس پہ ہمارے کیا چیزیں بہتر ہونی چاہیے, کیا آپ سوچتے ہیں, کس ایشو پہ کیا سوچتے ہیں, ہمارے لوگ نہیں بات کرتے. اور اگر جو باہر سے وہاں سے جو ہمارے لیڈران آتے ہیں, ان بھائی صاحب نے بالکل صحیح کہا ہے کہ انہیں آپ پروٹوکول دیتے رہیں گے تو پھر آپ کے بارے میں یہی تاثر ہوگا کہ آپ جو ہے اسیر ہیں, غلام ہیں. اور وہ جو محمد علی نے کہا تھا, محمد علی خان نے, کہ چلتے ہیں دبے پاؤں کہ کوئی جاگ نہ جائے, غلامی کے اسیروں کی یہی خاص ادا ہے, ہوتی نہیں جو ہوتی نہیں جو قوم حق بات پہ یکجا, اس قوم کا حاکم ہی بس اس کی سزا ہے. ایسے ہی حاکم پھر اس قوم کی سزا ہوتے ہیں. جب تک ہم اس بات پہ یکجا نہیں ہوں گے کہ بھائی آپ ایم این اے ہو, آپ کی ڈیوٹی ہے, آپ کو آسمان سے اتری ہوئی مخلوق نہیں ہو, اور آپ ایم این اے اس لیے ہو کہ ہم لوگوں نے ووٹ دیا ہے, جب تک ہماری یہ سوچ نہیں ہوگی, ہم انہیں آنسریبل نہیں ٹھہرائیں گے, اس وقت تک یہ ہمارے اوپر خدا بن کے بیٹھے رہیں گے اور ہم نیچے غلام بن کے بیٹھے رہیں گے, اور پھر غلامی کے اسیروں کی جو ادا ہے وہ تو آپ کو پتہ ہی.
فیاض صاحب, ہم تین اسپانسرز کے پیغامات لیں گے, اس کے فوری بعد پروگرام میں واپس آئیں گے. 4166201778 ہمارا فون نمبر ہے.
السلام علیکم, میں شبہات علی فرام میگا منی ایکسچینج. ہم تقریباً 18 سال سے منی ٹرانسفر کا کام کر رہے ہیں. اگر آپ کو پاکستان پیسے بھیجنے ہیں یا منگوانے ہیں تو ہم سے رابطہ قائم کریں. ہمارا فون نمبر ہے 9052794754, اور ہمارا ایڈریس ہے 4196 کوتھرا روڈ, مسیساگا.
ویلیج ٹیسٹ, اونٹاریو کا سب سے بڑا پاکستانی بفے, 40 سے زائد آئٹمس کے ساتھ. انجوائے کریں ہمارے ڈیلیشیس مینی کو, کڑھائی, کریز, باربیکیو, باربیکیو پلیٹر, رولز اینڈ مچ مچ مور. اور اب ڈیلی ڈنر بفے اور ویکینڈ برنچ بفے بھی. پارٹی رومز یا کیٹرنگ سروسز کے لیے کال 9052323663, 6477744888. ویلیج ٹیسٹ.
اگر ہو آپ اپنے فائنینشیل فیوچر سے پریشان تو کال کریں مجھے, میرے مہربان, بنا کر کے دوں گا آپ کو ایسا پلان کہ آپ کی فائنینشیل پلاننگ ہو جائے گی آسان. مسئلہ ہو چاہے آپ کی مورگیج اتارنے کا, بچوں کی ایجوکیشن کا, یا آپ کی اپنی ریٹائرمنٹ کا, میرے پاس ہیں اویلیبل ایسے پلان جو میک شیور کرتے ہیں کہ آپ کو ملے اچھی بچت, لوئسٹ ریٹس, کیونکہ میں ڈیل کرتا ہوں تمام کی تمام انشورنس کمپنیز کے ساتھ. فائدہ اٹھائیے کال کر کے میرے لمبے ایکسپیرینس کا, 9056075000. میں ہوں فضل ودود فرام انشور پرو فائنینشیل سروسز. سی یو سون.
جی سامعین ناظرین, ویلکم بیک اگین, اینڈ نیکسٹ کال کی طرف چلتے ہیں. جی ہلو, السلام علیکم. ہلو, لاسٹ ہلو ہے. ہلو, نیکسٹ کال. جی ہلو, السلام علیکم. ہلو, اوکے, نیکسٹ کال. جی ہلو, السلام علیکم. ہلو, اوکے, جی نیکسٹ کال. جی ہلو, السلام علیکم. ہلو, او جی ہلو, السلام علیکم.
وعلیکم السلام, طارق بات کر رہا ہوں. جی
جی طارق بھائی, سوری,
کیسے ہیں آپ؟ پروگرام اچھا ہے, بڑی اچھی چیزیں ملتی ہیں سننے کو, لیکن یہ بڑا پارشل قسم کا تبصرہ ہوتا ہے. صرف ایک دیکھیں, وہ کہتے ہیں کہ بغیر کسی ثبوت کے کسی پہ الزام لگا کے ہم اپنی آٹبت خراب نہیں کرتے, نمبر ایک. نمبر دو, میں کینیڈا آیا, میں نے گھر لیے, میں نے 2-2 لاکھ کے, 3-3 لاکھ کے گھر لیے, وہ 15-15 لاکھ کے ہو گئے. اب میں نے وہ بیچ کے, میرے پاس پیسے کی ریل پیل ہو گئی ہے, میں کہیں استعمال کرتا ہوں, دیکھنے والا کہے گا دیکھو جی ان کے پاس پیسہ پتہ نہیں کہاں سے آ گیا.
صحیح.
تو یہ دیکھیں, مجھے بھی کہیں گے کہ میں نے 2 نمبر پیسہ جہیزے بنا لیا, میں جا کے بیک ہوم جا کے بڑا سا گھر لے لوں گا, کہیں گے جی یہ پیسہ اس نے پتہ نہیں کہاں سے بنا لیا. हमें बगैर किसी सबूत पे हमें अपनी आकबत नहीं खराब करनी चाहिए, और ये वन साइडेड प्रोग्राम नहीं, आप भी सुनते हैं, सारे सुनते हैं ये रेडियो, और उसमें हर पार्टी के लोग होते हैं, तो ये जरा कम अज कम ये तबसरा जो करने के लिए साहबी साहब साफी साहब आते हैं, इनको भी इम्पार्शियल होना चाहिए।
तारिक भाई साहबी साहब ताके आप फयाज विलाना नाम है इनका, मेरा ख्याल
नहीं, 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 बिल्कुल बहुत ठीक है, ठीक है, उन्हें कहने नहीं, कहने
जी जी।
और आप ये देखे जी कि मैं कहता हूँ सारे प्रोग्राम सुनते हैं, यहाँ सारे लोग होते हैं, आपके प्रोग्राम में अच्छी अच्छी चीजें आती हैं, हमें बड़ा फायदा होता है।
सही।
और हम एक सबसे बड़ा फायदा, आप हमारी आवाज को चाहते हैं कम्युनिटी में, इसका तो मैं आपका जितना शुक्रिया अदा करूँ कम है।
बहुत शुक्रिया सर आपका, तारिक भाई बहुत बहुत शुक्रिया।
ये वन साइडेड नहीं होना चाहिए, मैं तो जब भी सुनता हूँ ये वन साइडेड ही चलते हैं सारे।
अब इसको फयाज साहब को इसका जवाब देंगे।
हमें अपनी आकबत, मैं तो कमल कर खराब नहीं करता किसी पे इल्जाम लगा के, मेरे पास सबूत ही कोई नहीं, मैं क्यों इल्जाम लगाऊंगा।
बहुत शुक्रिया आपका, अभी फयाज साहब से इसका जवाब लेते हैं जी। बहुत शुक्रिया आपका।
तो इन्होंने बात की ना कि साफी साहब, बिल्कुल मुझे इस बात पे कोई इश्यू नहीं है कि कोई मेरा पूरा नाम ले या ना ले। साफी साहब इन्होंने कहा, इनकी मेहरबानी, साफी तो इन्होंने मान लिया, वरना यहाँ तो मैं यहाँ कनाडा में दो ग्रुप हैं साफियों के, एक प्रोफेशनल साफी हैं और एक शौकिया फनकार हैं, कम से कम इनकी मेहरबानी इन्होंने मुझे शौकिया फनकारों की लिस्ट में शामिल नहीं किया, साफी साहब कह दिया और सिर्फ साफी कह रहे थे फिर भी कोई तरह से साथ साहब लगाया, तो थैंक यू वेरी मच जी, आपने इज्जत दी। अब बात करते हैं कि जी बायस होता है, हाँ बायस लगेगा आपकी मेरी बात, आपको मेरी बात बायस लगेगी जब मैं ये कहूंगा कि इलेक्शन कमीशन ने क्या किया है, तो आपको बायस लगेगी, लेकिन अगर यही इलेक्शन कमीशन कल मियां नवाज शरीफ या हमजा शहबाज शरीफ के साथ कोई ज्यादती करेगा, तो फिर जब मैं बात करूंगा कि इलेक्शन कमीशन ने गलत किया है, तो फिर कोई पीटीआई वाला आ जाएगा कॉल करने कि जी ये देखें ये बायस हैं, ये बात कर रहे हैं। तो हमारी बातें आज आपको जो बात बुरी लग रही है, मे भी कल आप प्रोग्राम सुनेंगे कोई बात आपको अच्छी लग जाए, तो इसलिए आप प्रोग्राम सुनते रहें, आपको भी अच्छी बातें सुनने को मिलेंगी। मसला ये है कि आप लोगों के लिए आसान होता है कि आप मुस्लिम लीग नून को ज्वाइन कर लें, पीटीआई को ज्वाइन कर लें, पीपल्स पार्टी को ज्वाइन कर लें, जेयूआईएफ को ज्वाइन कर लें, जमात इस्लामी को ज्वाइन कर लें, एमक्यूएम पाकिस्तान को ज्वाइन कर लें, पाक सरजमीन पार्टी को ज्वाइन कर लें, आपके लिए कोई मसला नहीं होता। हमारे लिए होता है, हम किसी पार्टी को ज्वाइन नहीं कर सकते, हमने दरमियान में बैठ के सब पार्टियों की अच्छी और बुरी बातें आप तक पहुंचानी होती हैं। हाँ, अंडर डिस्कशन आजकल शहबाज शरीफ साहब होंगे, अंडर डिस्कशन आजकल हमजा शहबाज होंगे, अंडर डिस्कशन आजकल मियां नवाज शरीफ साहब होंगे, क्योंकि यही लोग स्टेज पे हैं। जब ये स्टेज पे नहीं होंगे तो मैं इन्हें जेर बहस नहीं लाऊंगा, जब मैं इन्हें जेर बहस लाऊंगा तो उनकी सुबह शाम जेर बहस लाऊंगा, जब उनकी सुबह शाम की बात होगी तो उसमें यह बात आएगी कि इलेक्शन कमीशन ने क्या किया, उसमें सुबह शाम में यह बात आएगी कि ख्वाजा आसिफ ने आज स्पीच क्या की, उनकी सुबह शाम में यह बात आएगी कि असलम बोतानी ने आज क्या बात की, उनकी सुबह शाम में यह बात आएगी कि खालिद मक्सी ने आज क्या शिकवा किया, उनकी सुबह शाम में यह बात आएगी कि खालिद मकबूल सिद्दीकी और वसीम अख्तर के क्या गेले शिकवे हैं, और सुबह शाम की जब बात आएगी तो उसमें यह बात आएगी कि यास्मीन राशिद वर्सेस उस्मान बुज़दार आज पीटीआई कहां खड़ी है, उनकी सुबह शाम की जब बात आएगी तो मैं कहूंगा कि इमरान खान इंतहाई जिद्दी आदमी है और उसने अपनी एक जिद की वजह से, एक अना की वजह से एक गलत फैसला किया और अपनी जमात को, पाकिस्तान तरीके इंसाफ को पंजाब में जीरो कर दिया, और जब उनकी सुबह शाम की बात आएगी तो मैं कहूंगा उस्मान बुज़दार एक नालायक निकम्मा और नाहल आदमी है, इस जैसे लोगों को पीटीआई को सामने नहीं लाना चाहिए। मुझे पीटीआई से कोई हमदर्दी नहीं है, लेकिन पीटीआई के मानने वाले जो पंजाब भर में लोग मौजूद हैं, आप सर्वेज उठा के देख लें, उन लोगों का क्या कसूर है, उनकी ख्वाहिशात जज्बात अरमान उम्मीदों उमंगों पर क्यों पानी फेर रहा है इमरान खान और उसकी जमात और उसके बड़े जो ऊपर बैठे हुए हैं, असद उमर हो गए, शाह महमूद कुरैशी हो गए, शफकत महमूद हो गए, परवेज खटक हो गए, जो उनकी एग्जीक्यूटिव काउंसिल है ऊपर, क्या उनको नजर नहीं आता कि ये सर्वेज जो है वो क्या बता रहे हैं, और जब सर्वेज की बात आएगी तो फिर ये भाई साहब नाराज होंगे कि आप ये क्यों कहते हैं जी 32% इमरान खान उन सर्वेज के मुताबिक पॉपुलर है और 27% या 25% पे शहबाज शरीफ है। मेरे जानने वाले नहीं है, मैं 25 को 32 नहीं कर सकता और ना मैं 32 को 4% पे लेके आ सकता हूं जहां मौलाना फजल रहमान साहब खड़े हैं। मौलाना फजल रहमान साहब की पॉपुलरिटी 4% है उन सर्विस के, ताजा तरीन सर्विस के मुताबिक, और शहबाज शरीफ साहब की 25% है, इमरान खान की 32% है और 10% पे जरदारी साहब और पीपल्स पार्टी खड़ी है। अब इन सर्विस के फिगर्स को मैं आगे पीछे कैसे करूं, अगर मैं ये फिगर सही सही बताऊंगा आप कहेंगे मैं बायस हूं, अगर मैं इन फिगर्स को फज करूं आगे पीछे करूं तो कोई और बंदा उठ के कहेगा वलाना साहब क्या आप क्यों लोगों की आंखों में धूल झोंकना चाहते हैं, सर्वे तो ये सामने पड़े हुए हैं सब अखबारों में, हर जगह मौजूद हैं। और जहां तक ये करप्शन के इल्जामात की बात करते हैं तो भाई वो करप्शन के इल्जामात मैंने नहीं लगाए थे, پیپلز پارٹی والوں نے مسلم لیگ نون پہ لگایا, مسلم لیگ نون والوں نے پیپلز پارٹی پہ لگائے, اور آج مسلم لیگ نون پی ٹی آئی پہ لگا رہی ہے, چاہے وہ فرح گوگی ہے, چاہے وہ عثمان بزدار ہے, چاہے وہ ان کی عمران خان کی مسز ہیں, چاہے عمران خان ہے, چاہے کوئی اور ان کا منسٹر یا کوئی مشیر یا ایڈوائزر یا کوئی کہیں ملوث ہے. تو الزامات ہم نہیں لگاتے, ہم تو صرف بات کرتے ہیں جو سرفس پہ موجود ہوتی ہے, اور جہاں تک ثبوت کی بات ہے کہیں ثبوت بھی لے آئیں گے. بہت شکریہ.
نیکسٹ کال. جی جی, ہلو, السلام علیکم. ہلو
جی, السلام علیکم.
جی کون بات کر رہے ہیں سر؟
جی میں ساجد بول رہا ہوں. غصہ کرنے کی سر ضرورت نہیں ہے, وہ جو صاحب بول رہے تھے وہ نواز شریف صاحب کو کہہ دیں کہ آ کے وہ عدالت کو ثبوت دکھا دیں.
ساجد بھائی, ساجد بھائی, ساجد بھائی,
نہیں ثبوت دکھا دیں, بس بات ختم ہو جائے گی. نہیں میں بات ادھر ہی ختم کر رہا ہوں ان کی.
ہاں جی, نہیں نہیں, اپنا سوال کریں, دوسروں کو چھوڑ دیں, اپنا سوال.
دوسرا وہ مولانا صاحب کے وہاں پہ سندھ میں زرداری سے کیا کہتے ہیں ہو گئے, اختلافات ہو گئے, ایم کیو ایم والے بھی ہو گئے ہیں, تو وزیر اعظم صاحب کے خیال ہے آج تھی. تو دوسرا بے نظیر کی بات ہو رہی تھی, تو بے نظیر نے تو یہ بھی کہا تھا کہ وہ مولانا صاحب کو خزانے کی چابیاں لا کے پکڑا دیں, اب اس کے علاوہ اور کچھ نہیں کر سکتے ان کے لیے.
بہت شکریہ سر, بڑی مہربانی.
اور ایک بات اور, وہ جو آپ اسلامی نظام کی بات کر رہے تھے نا, تو یہ کون سا اسلامی نظام ہے کہ وہ اگر گاڑی $50,000 کی ہے تو اس کے اوپر $15,000 اگر 5 سال کا انٹرسٹ بنتا ہے تو وہ ایڈ کر کے $65,000 کی گاڑی بیچ کے اس کو 5 سال کی قسطیں بنا دیں, تو یہ تو میرے خیال اسلامی نظام نہ ہوا.
بہت شکریہ سر, بڑی مہربانی آپ کی. جی فیاض صاحب, کچھ کامنٹ دیں گے اس پہ آپ؟
نہیں, یہ صاحب کہہ رہے تھے کہ غصے نہ ہوں, بالکل ہم غصے نہیں ہوتے, ہم بات کرتے ہیں. ہاں بات اونچی لاؤڈ میں اس لیے کرنی پڑتی کہ لوگ بہت دور دور سے سن رہے ہوتے ہیں, اسپیشلی ریڈیو پہ جب سن رہے ہوتے ہیں تو آواز انہیں کلیئر نہیں آتی. ریڈیو پہ اگر ہم آہستہ آہستہ کر کے ایسے کر کے بولیں تو شاید بہت سارے لوگوں کو دشواری ہوگی, اس لیے مجھے اونچا بولنا پڑتا ہے. میں ان لوگوں کے لیے اونچا بولتا ہوں تاکہ کسی کو کوئی مسئلہ نہ ہو, لوگوں تک آواز ہماری پہنچ جائے. اس سے بالکل نہیں ہوتے. یہ تو بھائی صاحب نے بہت پیار سے آرام سے بات کی, اس سے زیادہ غصے کی کالیں بھی میں ایکسپیکٹ کر سکتا ہوں. زیادہ غصے میں بھی لوگ بات کریں گے, میں پھر بھی نہیں مائنڈ کروں گا, کیونکہ ہمارا یہ کوئی آج کا کام نہیں ہے. بہت عرصہ پہلے 1992 میں میں نے جرنلزم اسٹارٹ کی تھی, اور اسلام آباد میں اسٹارٹ کی تھی, اور بہت اچھے لیول پہ میں نے کی تھی, اور دنیا کے پتہ نہیں کتنے ملک میں پھر چکا ہوں اسی جرنلزم میں. تو اس لیے ہم نے سردی گرمی صحیح ہوئی ہے, کوئی ایشو نہیں ہے, اور ہم کرنے سے باز نہیں آنا. باعث ضرور لگے گی, کیونکہ جب چیزیں ایسی ہوتی ہیں تو وہ باعث بھی لگتی ہیں. اب پی ٹی آئی والوں کو یہ اچھا لگتا ہے جب میں عثمان بزدار کو برا بھلا کہتا ہوں, شاید وہ ان کا ہیرو ہوگا, لیکن میرا تو نہیں ہے بھائی. میں تو کہتا ہوں کہ پنجاب میں اس نے کوئی کام نہیں کیا, اسے 3.5 سال ملے اور اس نے پروو کیا کہ وہ نالائق اور نااہل اور نکما آدمی ہے.
نیکسٹ کال. جی ہلو, السلام علیکم. ہلو,
ہلو
جی, کون بات کریں؟
السلام علیکم جی, طیب بات کر.
طیب جی فرمائیے.
جی میرا ایک کامنٹ ہے اور دو سوال ہیں.
جی
میرا کامنٹ یہ ہے کہ پچھلے 45 دن میں جو پاکستان میں ہوا ہے اس سے کوئی بھی سادہ عقل شخص اس بات سے انکار نہیں کر سکتا کہ وہاں پہ عوام سے لے کے سیاست اور اداروں کسی کا بھی قبلہ جو ہے درست نہیں. میری ذاتی رائے ہے.
ٹھیک.
اور فیاض بھائی سے میرا پہلا سوال یہ ہے کہ اگلے 12 مہینوں میں آپ پاکستان کے معاشی اور امنی حالات کیسے بیان کر سکتے ہیں, کیسے دیکھتے ہیں؟
بہت شکریہ.
دوسرا سوال یہ ہے کہ خدا نخواستہ اگر کسی ناگہانی آفت یا جنگ کی صورت میں اس چیز کی کیا گارنٹی ہے کہ جو ہمارے بھائی لوگ وہاں پہ ہستار بنا کے کھڑے ہوئے ہیں گلگت سے لے کے کراچی تک, کیا اس بات کی گارنٹی ہے کہ وہ کسی سے پیسے لے کے ہمیں ان کے رحم و کرم پہ چھوڑ کے 40 چلے نہیں جائیں گے؟ شکریہ.
بہت شکریہ جی.
ماجد بھائی مجھے ان کا پہلا کوشچن پہلے ذرا سمجھا دیں, مختصراً بتا دیں, مجھے صحیح سمجھ نہیں آئی.
کیا بھروسہ
کیا جی آپ کو سمجھ آئی پہلا کوشچن ان کا کیا تھا؟
پہلا کوشچن یہی تھا کہ میرے خیال میں وہ پوچھنا چاہ رہے تھے آپ سے کہ سسٹم کیا ہے ملک کا, اور
اگلے 12 مہینوں میں آپ پاکستان کیا ہوگا, پاکستان کی معیشت کو کہاں دیکھتے ہیں؟
معیشت اگر تو الیکشن انہوں نے اناؤنس نہ کیے تو ہماری معیشت مزید خراب ہوتی جائے گی, کیونکہ الیکشن سے تعلق معیشت کا اس طرح بنتا ہے کہ معیشت از آل اباؤٹ اسٹیبلٹی, اور اگر آپ کی اسٹیبلٹی نہیں ہوگی اس وقت تک اکنامک اسٹیبلٹی نہیں ہوگی, اور ملک میں اسٹیبلٹی لا اینڈ آرڈر کی سچویشن سے ہوتی ہے, لوگوں کا ایک اعتماد ہوتا ہے. اب فار ایگزامپل آج اسلم بھوتانی اور خالد مغزی اسمبلی میں کھڑے ہو کے حکومت کو کہتے ہیں کہ آپ زیادہ نخرے نہ کریں, دو حکومت پر قائم, دو ووٹوں پر آپ کی حکومت قائم ہے, واٹ ڈز اٹ مین؟ اور ایم کیو ایم والے کہتے ہیں ہمیں سمجھ نہیں آ رہی ہم نے 18 نکات لکھ کے کس کو دیے تھے اور کس سے اس کا جواب مانگے. اور انہوں نے وسیم اختر نے کہا ہے کہ ہماری اس کو آج ذرا سافٹ
سافٹلی لیں کل ذرا سخت ہو سکتا ہے ہمارا یہ بیان. آج انہوں نے سافٹلی جو ایک گلا کیا ہے کل وہ ہارشلی بھی کر سکتے ہیں, اور ہارشلی جب کریں گے تو اس کے بعد وہ اتحاد توڑ کے الگ بھی ہو سکتے ہیں. اور ایم کیو ایم کے 6-7 MNA ہیں, 7 MNA ہیں, اگر 7 MNA چلے گئے تو شہباز شریف صاحب کی حکومت تو نہیں رہے گی, اور اگر خالد مغسی صاحب کے 4 یا 5 MNA وہ اٹھ کے چلے گئے تو پھر بھی ان کی حکومت نہیں رہے گی. اسی طرح پنجاب میں اگر حمزہ شہباز کے اس وقت 172 ووٹس ہیں, اور اگر 5 جس طرح الیکشن کمیشن کو کہا گیا ہے کہ آپ نوٹیفائی کر دیں پی ٹی آئی کے اسپیشل سیٹوں پہ 5 بندے اگر وہ ہو جائیں تو پرویز الہی صاحب کے 173 ہو جاتے ہیں, اور شہباز حمزہ کے کم ہو جاتے ہیں اور پرویز الہی کے زیادہ ہو جاتے ہیں. اور اگر پنجاب میں پرویز الہی کی گورنمنٹ بن جاتی ہے تو پھر شہباز شریف صاحب تو 0 پوائنٹ تک محدود ہو گئے, صرف اسلام آباد کے رہ جائیں گے وہ پرائم منسٹر, کیونکہ کے پی کے اوپر ہری پور کی طرف منال ریسٹورنٹ کی طرف جو ہے وہ کے پی کے سٹارٹ ہو جائے گا 0 پوائنٹ پہ جا کے, پنجاب پرویز الہی صاحب سٹارٹ ہو جائیں گے, اور ادھر تھوڑے سے سائڈ پہ ہوں گے تو کشمیر شروع ہو جائے گا, اور تھوڑے سے اور سیر کرنے جائیں گے تو آگے گلگت بلتستان, چاروں طرف اسے پی ٹی آئی کی گورنمنٹ اور پی ٹی آئی کے اتحادی گھیر لیں گے. تو شہباز شریف صاحب تو صرف 0 پوائنٹ فیض آباد تک جو ہے محدود ہو جائیں گے, تو وہ حکومت نہیں چلا سکیں گے. یہ ساری چیزیں ہماری جو اسٹاک مارکیٹ ہے, ہمارے جو بزنسز ہیں اور ہمارے جو انویسٹرز ہیں ان کو نظر آ رہی ہوتی ہیں کہ یہ یہاں تو اسٹیبلٹی نہیں ہے, اور جب تک اسٹیبلٹی نہیں ہوگی اس وقت تک آپ اکنامک ڈیولپمنٹ یا اس پروگرس کی اور اس ترقی کی بات نہیں کر سکتے. الیکشن اناؤنس کریں گے, آپ آج الیکشن اناؤنس کریں اسٹیبلٹی آ جائے گی. الیکشن کا ریزلٹ کچھ بھی ہو, چاہے شہباز شریف صاحب دوبارہ پرائم منسٹر بن جائیں, میاں نواز شریف صاحب اپنے گناہ معاف کرا کے آ کے بن جائیں, مریم نواز جو ہے وہ ضمانت اپنے کیس ختم کرا کے آ جائیں دوبارہ پرائم منسٹر بن جائیں, یا عمران خان دوبارہ پرائم منسٹر بن جائیں, بظاہر تو یا مسلم لیگ نون کا پرائم منسٹر ہوگا یا پی ٹی آئی کا ہوگا, پیپلز پارٹی کے تو ابھی تک دور دور تک چانسز نہیں ہیں. اور زرداری صاحب جتنی محنت کر رہے ہیں وہ 2028 کے الیکشن کے لیے کر رہے ہیں, 2023 کے الیکشن میں انہیں کلیئر ہے کہ ہمیں کچھ نہیں ملنا, ہم صرف سندھ کی اسمبلی سندھ کی گورنمنٹ بچانے میں کامیاب ہو گئے تو یہ بہت بڑی کامیابی ہوگی. تو اس لیے حکومت میں چاہے مسلم لیگ نون آئے چاہے پی ٹی آئی الیکشن کے بعد, لیکن وہ ایک کلیئر مینڈیٹ ہوگا, پتا چلے گا کہ پبلک نے قوم نے اس گورنمنٹ کو اس بندے کو مینڈیٹ دیا ہے, اب یہ ذمہ دار ہے, تو پھر اسٹیبلٹی آ جائے گی اور اکنامک سچویشن بھی بہتر ہو جائے گی. کیونکہ آپ دیکھیں کہ پچھلے ہمارے 2-3 سالوں میں ہم نے جو پروگرس کی ہے بہت, آپ دیکھیں 5.7 5.9 اور 6.1 6.2 6.3 تک جی ڈی پی کی گروتھ, ڈاکٹر اشفاق حسن جو پی ٹی آئی کے تجزیہ کار نہیں ہیں, حکومت سے باہر کے لوگ ہیں ڈاکٹر اشفاق حسن اور اس طرح کے لوگ, وہ کہہ رہے تھے کہ بہت اچھی پروگرس ہو رہی تھی. شوکت ترین نے تو کہنا تھا کیونکہ وہ وزیر خزانہ تھا اور عمران خان نے اسے سینیٹر بنا کے باندھ دیا, ورنہ اگر وہ سینیٹر نہ ہوتے آج تو ابھی تک وہ بھی عمران خان کو چھوڑ کے جا چکے ہوتے. یہ لوگ سارے اپنے پیٹ کے اور اپنے مفاد کے بھوکے لوگ ہیں, چاہے وہ شوکت ترین ہو, چاہے حفیظ پاشا ہو, چاہے ان کی مسز غوث پاشا ہو, یہ سارے لوگ ایسے ہیں اسپیشلی جو اکنامک اس فرنٹ پہ کام کر رہے ہوتے ہیں بندے ہوتے ہیں, ان کے سامنے وہی فگرز آج آپ رکھ دیں, یہ انہی فگرز میں سے شہباز شریف کی حق میں چیزیں نکال لیں گے, وہی فگرز ان کے سامنے رکھیں تو وہ عمران خان کی حق میں چیزیں نکال لیں گے. یہ ایسے لوگ ہوتے ہیں جو ایکسپرٹ ماہرین بنے ہوئے ہیں ہمارے اکنامکس کے. اکنامکس میں جو ترقی ہو رہی ہے, ہمارے لوگ 22 کروڑ عوام اپنے سینے کے بل بوتے پہ محنت کر رہے تھے, اسپیشلی ہمارے IT سیکٹر میں پاکستان میں ایک انقلاب آ چکا ہے. اس وقت ہم امیزون پہ سیلرز کی جو لسٹ ہے اس میں 4th نمبر پہ ہیں, اور بہت جلد ہم ورلڈ میں 3 ہوں گے. ہمارے امیزون پہ جو پاکستان میں بچے اور بچیاں سیلنگ کر رہے ہیں چیزیں اٹھا کے, چائنا سے اٹھاتے ہیں اور وہاں سے ہی بیچ دیتے ہیں, چائنا سے اٹھاتے ہیں امریکہ میں ویئر ہاؤس میں پہنچاتے ہیں اور یہاں اکاؤنٹ انہوں نے کھولے ہوئے ہیں وہ امریکہ میں بیچ دیتے ہیں. وہ ہماری امیزون سیلنگ لسٹ میں ہم 3 اور 4 آ چکے ہیں. ہماری IT میں جو ترقی ہو رہی ہے وہ ہمارے نوجوان لڑکے لڑکیاں خود محنت کر کے ترقی کر رہے ہیں, حکومت کی طرف سے صرف ان کے سامنے ہرڈلز کریٹ نہیں کی جانی چاہیے, انہیں آزادی سے کام کرنے کا موقع دیا جائے تو یقیناً ہماری اکانومی بھی گرو کرے گی اور ہمارا مستقبل بھی روشن رہے گا اور ہوگا انشاءاللہ.
یہ کام جو ہے نا
کوئکلی, ہمارے پاس 3 کالرز رہ گئے, ہمارے پاس ٹائم جو ہے 10 منٹ رہے, 10 منٹ میں 3 کالرز کو ہم نے جواب دینا ہے اور کوئک کوئسچنز. جی نیکسٹ ون. جی ہلو, السلام علیکم.
وعلیکم السلام, میرا نام امجد ہے اور میرا فیاض صاحب سے سوال ہے.
جی
انہوں نے بار بار کہا کہ جو عمران خان صاحب بہت ضدی ہیں, تو کیا ایک لیڈر کو اتنا ضدی ہونا چاہیے کہ جس کی ضد کی قیمت پھر پوری قوم کو ادا کرنی پڑے یا ایک صوبے کے عوام کو ادا کرنی پڑے؟ یعنی یہ ان کے اگینسٹ یہ چیز گئی تھی وزیر اعلی پنجاب کی, تو کیا ایک لیڈر جو ایک بڑی پارٹی کو لیڈ کر رہا ہے کیا اس کے اندر یہ کوالٹی ہونی چاہیے ضد کی؟
بہت شکریہ سر. امجد بھائی بہت شکریہ آپ کا. جی فرمائیے.
بالکل نہیں ہونی چاہیے. اصل میں عمران خان کا اس میں ایک شخصیت ہوتی ہے, وہ شخصیت ایک دن میں نہیں بنتی. آپ میری شخصیت دیکھ لیں, اپنی دیکھ لیں, اپنے ارد گرد لوگوں کی دیکھ لیں, تو جو بھی شخصیت بنی ہوتی ہے وہ بہت ساری حوادث زمانہ سے گزر کے بنی ہوتی ہے. تو عمران خان کی یہ جو شخصیت بن چکی ہے, یہ پتہ نہیں کہاں کہاں سے اس نے زندگی میں دھکے کھائے ہیں, اسپیشلی اسپورٹس میں, اور اس نے ہمیشہ ضد کر کے اپنے آپ کو منوایا ہے. فار ایگزامپل اسے کہا گیا کہ تم جو ہے بڑے کرکٹر نہیں بن سکتے, اس کے کزن ماجد برکی وغیرہ, ماجد خان اور دوسرے ماجد برکی اور وہ سارے تھے, تو اسے بچپن میں ہی کہا گیا کہ تم بڑے کرکٹر نہیں بن سکتے. تو اس نے رات دن محنت کر کے انہیں ثابت کیا کہ نہیں, میں بڑا کرکٹر بن سکتا ہوں. جب کاؤنٹی کھیلنا شروع ہوا اسے کہا گیا کہ تم فاسٹ بالر نہیں بن سکتے, اس نے ضد کر کے رات دن محنت کی اور اس نے پروو کیا کہ وہ ایک اچھا فاسٹ بالر بن سکتا ہے, اور اس نے بن کے دکھایا. پھر اسے کہا گیا کہ تم بیٹنگ نہیں کر سکتے, بالنگ تو کر لیتے ہو. پھر اس نے بیٹنگ پریکٹس کی اور اس نے پروو کیا کہ میں ایک آل راؤنڈر بن سکتا ہوں. پھر اسے کہا گیا کہ تم ورلڈ کپ نہیں جیت سکتے, اس نے وہ بھی جیت کے دکھایا. پھر اسے کہا گیا کہ جب اس نے شوکت خانم کی بنیاد رکھی, کہا گیا کہ اتنا بڑا انٹرنیشنل اسٹینڈرڈ کا یہاں ہاسپٹل بن ہی نہیں سکتا پاکستان میں, اس نے وہ بنا کے دکھایا. پھر نمل کے لیے زمین اس نے جب میاں والی تلگنگ روڈ پہ زمین چنی, کہا گیا کہ اس جنگل میں کیسے یونیورسٹی بنے گی, اس نے بنا کے دکھائی. تو اس کی ضدیں اس حد تک تو ٹھیک تھیں, لیکن سیاست اور حکومت بہت نازک چیز ہوتی ہے. اس میں لوگوں کی فیلنگز, لوگوں کے احساسات, لوگوں کے جذبات اور لوگوں کی دن رات کی محنت اور کمٹمنٹ اور خون پسینہ لگا ہوا ہوتا ہے. اس میں عمران خان کو ضد کا مظاہرہ نہیں کرنا چاہیے تھا. عمران خان نے جو کیا غلط کیا, اور اس کا اس نے سزا بھی بھگت لی اور آج تک بھگت رہا ہے. میرے خیال میں اب اسے احساس ہو جائے گا اور آئندہ شاید وہ کوئی بہتر فیصلے کر سکے گا.
لاسٹ کال. جی ہلو, السلام علیکم. ہلو,
السلام علیکم.
جی وعلیکم السلام, کون بات کر رہے ہیں سر؟
شاہد بات کر رہا ہوں. مجھے فیاض بھائی سے ایک سوال کرنا تھا اور شازیہ ملک کو ایک سجیشن دینی تھی.
جی جی.
فیاض بھائی سے یہ سوال کرنا تھا کہ پچھلے دنوں میں حمید گل صاحب کا کلپ دیکھ رہا تھا, اور اکثر پہلے بھی میں ان کو دیکھتا تھا, اللہ تعالیٰ ان کو جنت الفردوس میں جگہ دے, تو ان کی پریڈکشن اکثر صحیح ہوتی تھی. تو یہی دیکھ رہا تھا اس میں, کہ ہمارے یہاں بتا رہے تھے کہ ہمارے یہاں کوئی چیف آف آرمی بھی اگر اپوائنٹ ہوتے ہیں تو امریکہ کی مرضی کے بغیر نہیں ہوتے. تو اب عمران خان صاحب ہمارے پاس جو اویلیبل چوائس ہے اس میں بہتر ہے, میں کوئی ان کا حامی نہیں ہوں, مگر جو ہمارے پاس اویلیبل چوائس ہے وہ بہتر ہے ان سب میں. تو کیا آپ کو لگتا ہے کہ نیکسٹ الیکشن میں ان کو آنے دیں گے؟ یا لاسٹ ٹائم میں نے کچھ جگہوں پہ دیکھا تھا, ویسے الیکشن میں ووٹنگ تو ہوتی رہتی ہے مگر اس کے ریزلٹس اکارڈنگ ٹو اس کے مطابق نہیں آتی. اور دوسرا ایک سجیشن شازیہ ملک کو دینا تھا کہ جیسے ماشاء اللہ وہ کافی محنت سے کرتے ہیں, نکال کے ہماری لاتی ہیں اور ہم ریگولر سنتے ہیں ان کو, تو بزنس کے حوالے سے جو یہاں کیپیٹل مارکیٹ ہے یا اسٹاک مارکیٹ وغیرہ کے حوالے سے کوئی ہوتی نہیں ہے اس میں خبر, از اٹ پاسبل کہ وہ اس کو ایڈ کر سکے؟
جی سر, میں کروں گی. حالانکہ میں بلوم برگ پڑھتی ہوں کانسٹنٹلی, تو میں نے کبھی اس میں کیا نہیں ہے بہت زیادہ, لیکن اب میں کیا کروں گی. بالکل,
بہت شکریہ سر.
آپ کی کافی محنت اس میں انوالو ہوتی ہے, بلکہ میں تو سوچتا ہوں پتہ نہیں آپ اتنا ٹائم کیسے نکال پاتی ہوں گی اپنی گھر کی لائف میں بھی, اور پھر یہاں پہ اتنا ٹائم دینے کے باوجود.
سر اپریشیٹڈ بہت. رات کو 2 بجے تک پڑھتی رہتی ہوں میں سر, 2 بجے.
نہیں, وہ مجھے آپ کی خیر محنت نظر آتی ہے اس میں کوئی ڈاؤٹ نہیں ہے.
شاید
کیپیٹل مارکیٹ کے حوالے سے بھی اگر کچھ تھوڑا بہت.
بہت شکریہ شاہد بھائی, بہت بہت شکریہ آپ کا. میرے پاس ٹائم کی کمی ہے, میرے پاس صرف 3 منٹ رہ گئے. بہت بہت شکریہ,
تھینک یو ماجد بھائی,
بہت شکریہ, اللہ حافظ.
فیاض بھائی, میں صرف یہ کہنا چاہتی ہوں کہ وہ جو ساڈے ملک کے وچ کم شروع ہوا سی نا, بندیاں نو پھڑ پھڑ کے کیا جی بند کر رہے ہیں تے پیسے دے رہے ہیں, وہ آج وہاں پہ انڈیا کے اندر بھی شور مچ گیا کہ یہ جو گواٹھی میں آسام میں لے جا کے لوگوں کو جمع کر رہے ہیں اور ان کو جو ہے ہٹا رہے ہیں یہاں سے کانگریس سے, تو وہ بات جو ہے وہ بھی وہاں پہ بھی, میں کیا پاکستان کا اثر آنا شروع ہو گیا وہاں پہ بھی.
جی بالکل,
آج انہوں نے سنجے راوت جو ہیں انہوں نے آج کہی ہے یہ بات. تو انہوں نے کہا میں ڈرتا نہیں ہوں بی جے پی سے, میں مجھے جو کہے گا وہ میں کروں گا. جواب دے دیں
شاہد بھائی کا سوال.
ہاں جی, شاہد بھائی کے سوال کا جواب دے دیں.
سوال مجھے یاد نہیں, میں کسی, میں نے آپ کو بتایا تھا تقریب میں نے آنا ہے, میں یہاں پہنچ گیا ہوں.
اچھا,
خیر سے یہاں پارکنگ نہیں ملی.
جی وہ کہہ رہے تھے کہ یہ جو ہے ان کو عمران خان صاحب کو آنے دیں گے کہ نہیں آنے دیں گے نیکسٹ الیکشن. ہاں جی, یہ وہ کہہ رہے تھے.
ان کا کوشچن بہت اچھا ہے, اور یہ ایسا کوشچن ہے جو شاید پاکستان میں آج کل ہر بندہ پوچھ رہا ہے کہ اسے آنے دیا جائے گا کہ نہیں. عمران خان کو تو شاید سرویز آپ پرانے دیکھ لیں, عمران خان کو تو نہ 2013 میں کوئی آنے دینا دیکھنا چاہتا تھا نہ کوئی 2018 میں دیکھنا چاہتا تھا. وہ تو پبلک کا پریشر تھا, پبلک کا زور تھا, پبلک کی ڈیمانڈ تھی کہ شاید وہ انہیں مجبوراً اسے لانا پڑا. اب بھی اب جو دوبارہ اب اس وقت جو پبلک کا ہے پریشر ہے, یہ اس کے نتیجے میں یہ ساری تبدیلیاں اور ساری نرمیاں اور چیزیں آپ کو نظر آ رہی ہیں. اگر پبلک عمران خان کے ساتھ کھڑی رہی تو عمران خان کو آنے سے کوئی نہیں روک سکتا, عمران خان دوبارہ آ سکتا ہے. یہ بالکل ٹھیک بات ہے کہ ان کی آئی ایس آئی یا پاکستان آرمی یا ان لوگوں کا یا امریکن اسٹیبلشمنٹ یا ان سب کا عمل دخل ہوتا ہے, بالکل ہوتا ہے, لیکن اتنا بھی نہیں ہوتا کہ اگر پبلک پاکستان کے 22 کروڑ عوام ایک جگہ کھڑے ہو جائیں ایک بات پہ, اور مطلب سارے 22 کروڑ نہیں, میجورٹی آف دا پبلک, بڑی میجورٹی, فورسفل میجورٹی اگر کھڑی ہو جائے تو کوئی ان کے سامنے کھڑا ہو, بالکل نہیں ایسا ہو سکتا. آ سکتے ہیں عمران خان دوبارہ, پرائم منسٹر آ سکتا ہے, عمران خان کی ٹیم آ سکتی ہے, اس کے ساتھی آ سکتے ہیں, اور وہ جو تبدیلی لانا چاہتے ہیں وہ لا سکتے ہیں. اگر جو لوگ چاہتے ہیں کہ وہ آئے, بالکل مایوس نہ ہو, اپنی کوششیں, اپنی کاوشیں, اپنی نیک تمنائیں عمران خان کے ساتھ رکھیں, وہ آ سکتے ہیں دوبارہ, کوئی ایسی بات نہیں ہے.
فیاض اعلان صاحب تھینک یو سو مچ, اینڈ ٹائم کا پتہ نہیں لگتا گزرتے ہوئے, اینڈ میں جو کالرز ہیں ان سے معذرت چاہتا ہوں کہ بھائی آج آپ کی باری نہیں آئی, مگر ان شاء اللہ تعالیٰ وینسڈے کو پھر فیاض اعلان کو ہم یہاں لے کے آئیں گے, اینڈ ول آنسر ٹرائی ٹو آنسر آل یور کوشچنس. فیاض اعلان صاحب تھینک یو سو مچ,
تھینک یو جی, تھینک یو,
تھینک یو, تھینک یو,
تھینک یو. اب میرا خیال ہے کہ ریپ اپ کیا جائے گا,
ریپ اپ کریں
گے بھائی, بہت جی, تھینک یو سو مچ.
میں بس صرف اتنا ہی کہنا چاہتی ہوں, وہ مجھے بھائی صاحب جو کہہ رہے تھے کہ جی آپ ماجد بھائی کے بھائی صاحب میرے نہیں ہیں, مجھے کہہ رہے تھے آپ کے پاس کیسے ٹائم ہے سر, ٹائم اسی یہی ہو گیا نا, نیند تو ہم کر ہی نہیں رہے ہیں, پڑھائی کر رہے ہیں, میری پڑھائی ابھی تک ختم نہیں ہوئی, تو 8 گھنٹے مجھے روزانہ پڑھنا پڑتا ہے سر, جب اس میں سے پھر یہ خبریں ملاتی ہوں. بٹ یس آئی ہیو بین مسنگ آن بزنس نیوز, اب بزنس کی نیوز بھی آئیں گی ان شاء اللہ. Because I mean, I'm reading, already I'm reading Bloomberg, so.
Achha. So, آج کا دن پورا ہو گیا, بشرط زندگی ان شاء اللہ تعالیٰ کل پھر آپ سے ملاقات ہوگی. اپنی دعاؤں میں ہمیں اور ہمارے جو ساتھی اس دنیا میں سے گزر چکے ہیں, اللہ سبحانہ تعالیٰ ان کے گناہوں کو بخش دے. خاص طور سے ہمارے دوست, ہمارے بھائی مظفر علی کو اپنی دعاؤں میں ضرور یاد رکھیں, اور ہم آپ کے لیے دعا گو ہوں گے, آپ ہمیں اپنی دعاؤں میں یاد رکھیں. بشرط زندگی ان شاء اللہ تعالیٰ کل پھر آپ سے ملاقات, اس وقت تک کی اجازت,
خدا حافظ جی, خدا
حافظ.
اپنی کمیونٹی دا سب تو وڈا, ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, صوفہ سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کی جی سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا سوڈی فرنیچر تو, 3 سال لئی نو بیاج.
142 کینیڈی روڈ, برامپٹن, 9058747171.
ڈائیورس یا کسٹڈی دی لڑائی زندگی دی سب تو اوکھی لڑائی ہوندی ہے, کیونکہ تسی اس شخص نال لڑ رہے ہوندے ہو جس نال تہاڈا گھر, پریوار تے تہاڈے بچے سانجے نے. اس وقت کئی سوال اٹھدے نے کہ پراپرٹی کس کول جائے گی, کسٹڈی کس نوں ملے گی, تے زندگی دی سب تو پیاری دولت بچے کس کول رہن گے.
ایس این ایس لوئرز کو انہاں سارے سوالاں دے جواب تے تہاڈے حق لئی لڑن واسطے لیاقت ہے. اپنے حق جانن لئی یا سلان لین لئی اج ہی ایس این ایس لوئرز نوں کال کرو 416-655-2000.
سویٹ محل والیاں دا بالکل نواں پریزیڈنٹ کنونشن سینٹر, 100 to 700 تک دی کیپیسٹی, کھانا اوہی لاجواب. سویٹ محل والا پریزیڈنٹ کنونشن سینٹر, کنوینئنٹلی لوکیٹڈ ان بورن. ہنے کال کرو تے اپنی پارٹیاں بک کراؤ 416-433-9191, 416-433-9191.
D4 Entertainment and Trust 99 Logistics present Rewind Tour. Alka Yagnik, Udit Narayan and Kumar Sanu, Saturday, July 2nd at CAA Central Brampton, in association with Trans Expert, Autobahn, Roadlink, RPD 24, Magnus Furniture and G Media Group. For tickets, visit ticketmaster.ca or call 905-793-1234. Team 4 Entertainment, Rewind Tour with Udit Narayan, Alka Yagnik and Kumar Sanu.
नागहानी और परेशानी से बचना सिर्फ उसी वक्त मुमकिन है जब आप घर के तमाम कमरे और सोने के तमाम इलाकों से बाहर घर के हर लेवल पर वर्किंग स्मोक अलार्म्स हों। आज और हर महीने घर के तमाम स्मोक अलार्म्स यानी धुएं के अलार्म्स की जांच करें। अलार्म्स पर लगे बटन को दबाकर चेक करें कि बीप आ रही है कि नहीं, वो काम कर रहा है कि नहीं। आपकी एहतियात और स्मोक अलार्म्स जान बचाते हैं। सिटी ऑफ ब्रैम्पटन की तरफ से एक पैगाम।
पंजाब टीवी पेश करते ने कनाडा डे मेला 2022 जिस विच आ रहे ने नछत्तर किल, जस बाजवा, सिंगा, रुपिंदर हांडा, हर्फ चीमा, लवली निर्माण, प्रवीण पाटा, सत्कार संधु।